नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आज मंगलबारको श्रृंखलामा हामी एक श्रृंखलामा पूरा हुने कथा लिएर आइपुगेका छौं। आज हामीले अमर न्यौपानेको आख्यान पानीको घामभित्र संग्रहित एउटा आख्यान प्रस्तुत गर्नेछौ। पानीको घाम श्रुति सम्वेकमा केही वर्ष अगाडि हामीले यसभित्रका अरू आख्यानहरू पनि सुनाइसकेका छौं। आज यसभित्रको एउटा आख्यान वाचन गर्दैछौ। एउटै आख्यान आजको एक श्रृंखलाका लागि पूरा हुनेछ। पानीको घामभित्र संग्रहित अमर न्यौपानेको आख्यान खुसीको पीड़ा अब वाचन शुरू हुन्छ। मध्याहपछि जब घाम पश्चिमतिर ढल्कन थाल्यो, मन्तुर्नीको मन मात्र होइन आँखा पनि आफ्नो ठरुवा चुलुवा आउने डगरतिर एक तमासले ओछ्छिन लागे। मन एउटै कुरामा एकोरिरह्यो। धनीरामले हिजो मात्र भनेको थियो उसलाई चुलुवाको फोन आएको कुरा। उसले बोल्न त पाइन, बेगरी गर्न गएकी थिए बडगरको, र पनि खबर सुनेर खुसी भई। उसको घर नजिकैको धनीरामसँग मोबाइल छ, बेला बेलामा आफ्नो लोग्नेसँग त्यसैबाट बात मार्छे मन्तुर्नी। लिन्छु त भन्थ्यो चुलुवाले पनि मोबाइल, तर लिएको थिएन। भन्थ्यो मरेर काम गर्छु, यही माघीसम्ममा एउटा मोबाइल किन्छु, 2-3 हजारको बात त हो, अर्को माघीसम्ममा मन्तुर्नीलाई पनि किनिदिन्छु। तर मन्तुर्नीलाई उसले मोबाइल किनेको थाहा थिएन। किनेको भए त धनीरामलाई फोन गरेर भन्दो, नम्बर थाहा दिँदो। सोचेर फेरि डगरतिर हेरी, भोलिको माघीका लागि चहल पहल अघिल्लो दिनबाट नै सुरु भइसकेको थियो। गहना गुरिया र नयाँ लुगाहरूको पोको कतिखेर हेर्न पाइएला भनेर ऊभन्दा उसकी 4 वर्षीय छोरी दुर्गी अधैर्य भएर कुरिरहेकी थिए। उसलाई त सबैभन्दा पहिला आफ्नै चुलुवाको अनुहार हेर्ने व्याकुलता थियो। ठाम्मै 2 महिना भयो चुलुवा घर नआएको। मन्तुर्नीलाई नभेटेको पनि 2 महिना नै भयो। यो 2 महिनासम्म चुलुवाले नेपालगञ्ज सहरमा लगभग 24 घण्टा जस्तो घर बनाउने काम पायो। घर बनाउने मजदुरीमा 2 महिनासम्म खटिरह्यो। त्यहाँ आम्दानी पनि राम्रै हुँदै थियो। 2 महिनासम्म उनीहरू 50 किलोमिटरको दूरीमा शारीरिक माया र 0 किलोमिटरको दूरीमा भावनात्मक माया गरिरहे। बैजापुरदेखि नेपालगञ्ज 50 किलोमिटर टाढा पर्छ। बीचमा राप्ती बगेको छ, राप्तीमा डुङ्गा चल्छ, पुल पनि बन्दैछ। पुल बनेपछि पुलबाट, तर अहिलेसम्म डुङ्गाबाट उसरी नै उसको माया वारिपारि गरेको भान भयो मन्तुर्नीलाई। दुई महिनाभरि सङ्गालिएका मनका अनेक सम्वेग तथा आवेगहरूलाई रातभरि पोख्ने उसको विचार झाँकिँदै थियो। भावना पत्रित पुष्पित भइरहेको थियो। उमेरको फल लटरम्म भएर नुकिरहेकी थिए। धनीराम कता कताबाट घुम्दै आएर उसको अगाडि उभियो अनि सधैँको जस्तो गोजीमा हात हालेर मोबाइल झिक्यो। ऐना हेरे झैँ हातले समाएर हेऱ्यो र मन्तुर्नीलाई हेऱ्यो। मन्तुर्नीले हेरिराखेकी रहेछ। मोबाइल देखाएर मन्तुर्नीको मन आफूतिर खिच्न सफल भएको सोचेर खुसी हुँदै नम्बरहरू थिच्न थाल्यो। कसैलाई फोन गरे झैँ गर्यो र फेरि गोजीमा राख्यो। कसलाई फोन गरेको रे? लाग्दै लागेन, नेटवर्क खराबी छ। खटियामा बस न, चुलो आइपुगेको छैन, आउँदै होला। म त आइसकेँ, देख्दिनौ? तिमी त नजिकै छौ, म नजिक कि चुल्हा भाउजी? त्यति बेला मन्तुर्नी अप्ठ्यारोमा परी, उत्तरमा एउटा गोलो चक्रिय मुस्कान छाडी। त्यसैलाई सम्झेर धनीराम मक्ख भयो। धनीरामलाई उत्तर मन्तुर्नी जस्तै सुन्दर लाग्यो। धनीराम गएपछि गाउँको माथि डगरतिर हेर्दै चुलुवाको याद अझ बढेर आयो। चुलुवा यति बेला राप्तीमा डुङ्गामाथि सामानहरूको पोकोसहित वारी तर्दै होला। यतिखेर राप्ती सानो र सङ्ग्लो छ। उसलाई ठूलो तमिलो र डरलाग्दो बर्खे राप्तीभन्दा यस्तै सुन्दर शान्त र सानो हिउँदे राप्ती मनपर्छ। उसका छिमेकी तथा साथीहरू धेरैले चामलको पिठो मिलमा लगेर पिनाए, तर उसले घरकै जाँतोमा पिनी भाँडाकुँडा सफा गरी। घर दुई तीन दिन अगाडिदेखि नै रातो माटो कमेरो माटोले लिपिएर पुरेनी चित्र बनाएकी थिए। घर चिटिक्क देखिएको थियो। चुलो आएपछि सँगै ढिक्री तयार गर्ने, जाँड तयार गर्ने, चामलको पिठोको रोटी बनाउने सोची। घर आँगन पर चोकसम्म सफा गरेकी थिए। उसले माघीको भन्दा चुलुवाको स्वागतको लागि यो सब गरेकी थिए। यदि चुलुवा नआएर माघी मात्र आउने हो भने त्यो माघी उसलाई सबैभन्दा नरमाइलो माघी हुने। पर देखियो एउटा आकृति। आकृति मान्छेकै हो भन्ने चिनी, मान्छे पुरुष नै हो भन्ने पनि चिनी, पुरुष चुलुवा नै हो भन्ने ठम्ब्याएपछि मन्तुर्नी खुसी भई उसको अनुहार एक्कासी ढकमक्क फुल्यो र सुस्तरी हलियो चुलुवातिरबाट आएको बतासले। एउटा झोला ठूलै भन्न सुहाउने गरुङ्गो भारी बोके चाहिँ पछाडि फिरेको थियो, अर्को हातमा झुन्ड्याएको। मन्तुर्नी केही कुरा सम्झे चाहिँ हतारिँदै भित्र पसी। सबभन्दा पहिले दैलोबाट छिर्ने बित्तिकै देखिने छरप्रष्ट भाँडाकुँडा सामानहरू मिलाई। कुन्टी असरल्ला त थिएन, उसले दिउँसैदेखि मिलाएर सबै लुगाहरू धोएर सुकाएर पट्याइवरी सजाएकी थिए र पनि फेरि रुजु गरी बाहिर आई। चुलुवा जिन्दगीकै कोसेली बोकेर आए चाहिँ देखियो उसको हेराइमा। आइ नसक्दै आउँदै गर्दा कस्तो अधैर्यता पलाउँदो रहेछ। कहिले खटियामा कहिले चकटीमा बरोबर बस्दै थिए। आउँदा ऊ वरिपरि देखिएका साथीभाइ बठनिया बुढाबुढी सबैसँग बोल्दै आइरहेको थियो। बठनियाहरूसँग बोल्दा हाँस्दा उसको मन चसक्क भयो जस्तो पनि भयो, तर त्यहाँभन्दा बढी केही भएन किनकि त्यहाँभन्दा बढी उनी चुलुवाले केही पनि गरेको थिएन। पानीमाथि डुङ्गाको डोब मेटिए चाहिँ ती सामान्य चस्काईहरू उसको आगमनसँगै आफै मेटिएर जाँदै थिए। कहाँ कहाँ टोलतिर खेल्न गएकी चार वर्षकी छोरी दुर्गी पनि दौड्दै आइपुगी। आँगनमा आइपुगेर उभिँदा सधैँ देखिरहेको चुलुवा दुई महिनामै अर्कै भएर आए जस्तो देखी पिँढीमा आएर बस्यो। चुलुवाको शरीरबाट पसिनाको गन्ध होइन पर्फ्युमको सुगन्ध आइरहेको मन्तुर्नीले अनुभव गरी। वरिपरि आफ्नो खुसी पोख्दै मन्तुर्नीले झोलाभित्र राखी। छोरी पनि भित्र गई, चुलुवा पनि भित्रै गयो। छोरीले धेरै जिद्दी गरी मन्तुर्नीले झोला खोल्न थाली। बिहे गरेको पाँच वर्ष हुँदासम्म पनि चुलुवाले गतिलो दुई जोर लुगा किनिदिन सकेको थिएन, गतिलो गहना किनिदिन सकेको थिएन। चाँदीका काम चलाउ खाले बाजु पाला नथिया किनिदिएको थियो। गहना भए पनि नभए पनि मन्तुर्नी सन्तुष्ट थिए। कहिले उसको मुखबाट मनबाट गुनासो पोकिएको थिएन किनभने उसको मनमा पोखिने गरी गुनासो भरिएकै थिएन। गहना विहीन हुँदा पनि एक दुई जोर च्यातिन बाँकी भएका लुगाहरूसँग पनि ऊ सन्तुष्ट थिए किनभने ऊ चुलुवासँग सन्तुष्ट थिए। खुसीले उसका आँखा बिहानको तलाउ चाहिँ लहराइरहेका थिए। यसपालि चुलुवाले मन्तुर्नीलाई बाला हरिया हँसुली मोरमाला जस्ता परम्परागत गहना होइन कुन्नी के बुझेर हो यसपटक सिक्री त्यो पनि सुनको मोटो र कलात्मक अनि लामा लामा झुम्का चुराहरू ल्याइदिएको थियो। लुगाहरूमा पनि परम्परागत अङ्गिया लेहेङ्गा घाघर चोली होइन साडी ब्लाउज ल्याइदिएको थियो। यतिका गहना र लुगाहरूको केही आशा थिएन मन्तुर्नीलाई चुलुवाको बाहेक। उसले केही भनेकै पनि थिएन, सबै चुलुवा आफैले आफ्नै मनले भनेर ल्याइदिएको। दङ्ग परी नभनेरै चुलुवाले कसरी यसो गर्न जान्यो। पहिला चमचम चम्किएका गहनाहरू देखेर त उसले पत्याउनै सकिन। धेरै बेर ओल्टाइ पल्टाइ गरी नपत्याजे गरेर सोधी, अत्रा धेर गहना के कर लग नन्लो? तोर लग कुछ नै हो, तै बटे छे मोर तकते तु बट्ने करो जे नै चाहिँ मै अत्रा धेर गहना गुरिया। मन्तुनीले गहनाभन्दा माया ठूलो भन्ने देखाउन खोजे। चुलुवाले गहनामा माया पनि मिसेको छु भन्ने देखाउन खोज्यो। आफ्नो लागि पनि चुलुवाले धोती कमेज झुलुवा कछाड होइन आधुनिक सर्ट प्यान्ट जुत्ता किनेको थियो। छोरी दुर्गीलाई पनि आजभोलि सहरमा पाइने आधुनिक लुगा र चुइँ चुइँ कराउने जुत्ता किनिदिएको थियो। सबैभन्दा खुसी नयाँ लुगा देखेर दुर्गी भएकी थिए। रोटी र माछासँग दुई बटुको जाँड मन्तुर्नीको हातबाट पिएर गाउँतिर सुँगुरको मासुको खोजमा उठ्न खोज्दा उसलाई गाह्रो भयो। धर्मरायो मन्तुर्नी आत्ती कहाँ होइल दुर्गिक बाबा नआत्ती भन्यो। खुट्टा निदाएछ बसिरहँदा हो जस्तै लागेन। दुई महिनासम्म कहिल्यै थकाइ मार्न पाएन होला, एकैचोटि थकाइ निस्केको जस्तो छ। होइन जिउ फालेर काम गर्यो ठिकिनस्, तेरै लागि बाँचेको यो जिउ कम्ती गाह्रो भयो होला त यतिका गहना जोड्न। त गहनाभन्दा बढी छेस म भइ भई किन ल्याएको त गहना त्यसो भए? तँलाई गहना लगाएको सुहाउँछ नि त, थाहा छ मलाई तिमी धेरै थाकेका छौ। दुई महिनासम्म तिम्रो जिउले तेल देख्न पाएन, भरे तिम्रो जिउमा तेल लगाइदिन्छु, सब ठिक हुन्छ, एकछिन आराम गर, भरे भरे जाउला। चुल्वा फेरि बस्यो। गहना लगाएर मन्तुर्नी घरमा भएको सानो ऐना अगाडि उभिए। सिक्री झुम्का चुराहरू पहिला चमचम चम्केका, उसको श्याम वर्ण झन चम्कियो। अनि चुल्वा अगाडि उभिए, मानौ चुल्वा ठूलो ऐना हो। चुल्वाको अनुहारमा आफूलाई देखिने जस्तो गरी र सन्तुष्ट भई सन्तुष्टिमै सोधी, दुर्गित बाबा यति धेरै पैसा कहाँ पायो? दुई महिना त म रात दिन काममा खटिएँ, पहिले पनि त खटिन्थ्यो, अहिलेको काममा धेरै आमदानी भयो। कमाएको जति सबै गहना किनेर सक्यौ, माघी मनाउनु पनि पुग्छ, तर दुई महिनामै कसरी कमायो यति धेरै गहना किन्ने पैसा? कतै चोर्न त चोरेनौ? चुल्हा चोर्ने काम पनि गर्छ भन्ने लाग्छ तँलाई? लाग्दैन, गाई जस्तै सुधो छ, किन भने कि त? त्यत्तिकै मुखमा आइहाल्यो। एकछिनसम्म केही बोल्न सकिनँ, ऊ पनि बोलेन। फेरि ऐना हेरेर भने, कसरी छाने हो यति राम्रा गहना? मैले जहाँ काम गर्छु त्यहीँको साउनीले छानिदिए कि? साउनी जाति थिए, साउ साउनी नै खुसी भएर मेरो काम देखेर विश्वास गरे, दाल चामल दिएर पठाएका उनीहरूले नै हो। सबैभन्दा बढी तिमीसँग म खुसी छु, चुलुवाले अँगालेर मुही खायो। बिहे गरेको पाँच वर्ष भइसक्दा पनि मन्तुनीले उस्तै लाज माने। तेरो यही लजालु बानीले त सधैँ नयाँ नयाँ लाग्छेस्, तिमी पनि त नयाँ लाग्छौ, सधैँ नयाँ नयाँ काम गर्छौ। एकैछिनपछि भन्यो, मैले पनि मोबाइल किनेँ नि मन्तुर्नी। कहिले? हिजो मात्र। मोबाइल देखेर दङ्ग परे मन्तुर्नी। उसले आफ्नो मोबाइलबाट बर्दियामा बस्ने दाईसँग बोलेर झन् दङ्ग परे। केही बेर मोबाइल चम्चुमाएर उसले चुलुवाकै हातमा थमाइदिए। मन्तुर्नीको ध्यान भने गहनामै परिरह्यो। फेरि ऐना हेरी मनमा धेरै कुराहरू खेल्न थाले। सोधी, यी सबै सुनको हो? सुनको जस्तो छैन, छ, सुन जस्तो भएपछि सुनकै त हुन्छ नि, त्यसो भए महँगो पर्यो होला है? सबैभन्दा महँगो त मेरो लागि तैँ छेस मन्तुर्नी। फेरि मन्तुर्नी मुक्त भई गोजीबाट मोबाइल झिक्यो, हेऱ्यो, थिच्यो नम्बरहरू, केही सुने जस्तो गर्यो, बोले जस्तो गर्यो, तर साँच्चैकै बोलेन। उभियो, उभिएर पनि मोबाइल खेलाइरह्यो। मोबाइल खेलाउँदा खेलाउँदै बाहिर निस्क्यो। मन्तुर्नीलाई धनीरामको याद आयो। सोची, मोबाइल उनीहरूको स्वभाव सबैको प्रायः एउटै हुँदो रहेछ कि? म सुँगुरको मासु व्यवस्था गर्न जान्छु। मन्तुर्नी ऊ घरबाट म सुँगुरको मासु व्यवस्था गर्न जान्छु मन्थुर्नी। ऊ घरबाट निस्क्यो।
बुलबुल पब्लिकेशन
उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ। फोन नम्बर 98230-37359
98230-37359।
बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन।
एकैछिनमा मन्तुर्नीको मजेरीमा उसका छिमेकी सङ्गिनीहरू इतबारिया ऋषिया भगिया बुदनीहरू जम्बा भए। कटक्क मन कटाउँदै ईर्ष्या गरे जे गहना गुडियाको प्रशंसा गर्न थाले। गहनाको प्रशंसा सँगसँगै चुलुवाको पनि प्रशंसा गर्न थाले। थरुनीहरूले सधैँ चाँदीकै मात्र गहना के लगाउनु त, कति बुझेको चुलुवाले मन्तुर्नीको कुरा, कति सुहाएको छ मन्तुर्नीलाई पहेँलो चमचम गरेका गहना। मेरो ठरुवाले त यस्तो के ल्याइदिन्थ्यो, मन्तुर्नीको पनि सुनका गहना लगाउने दिन आएछन्। तोहर ठरुवा कत्रा मजा, त कति भाग्य मानिस यस मन्तुर्नी, छाई पहाल अब छावा पाई मन्तुर्नी, यो गाउँमा चुलुवादाई जस्तो राम्रो मान्छे कोही छैन, चुलुवा तँलाई कति धेरै माया गर्छ, चुलुवादाई रिसाएको कहिल्यै देखा छैन, अरू बठनियाहरूमाथि कहिल्यै आँखा लगाउँदैन, सिक्री बढी सुहाएको छ, झुम्का नभएको भए कानमा सिक्री त्यति सुहाउने थिएन, त सुनै सुनले पुरिस मन्तुर्नी, यतिका गहना भएपछि त तिमीहरू अब गरिब रहेनौ। यति धेरै प्रशंसा लोग्नेको हो कि गहनाको उसले बुझ्नै सकिन, नबुझेकोमा पनि कुनै समस्या लागेन, तैपनि प्रशंसै प्रशंसाको बीचमा गहना होइन, आफ्नो चुलुवा असुरक्षित लाग्यो उसलाई, केही भनिन, भित्रबाट पुरै हाँस्न सकिन उनीहरूसँग, आधा मात्र हाँसी, त्यही आधा हाँसो आधा चन्द्रमा जस्तै सुहाएको छ भनेर बुधनीले भने। यस्ता सानातिना कुराहरू उसको मनबाट बादलको गतिसँगै परिवर्तन भइहाले। चुलुवाले नेपालगञ्ज सहरदेखि दाल चामल खुर्सानीहरू मिठाईहरू पनि ल्याएको रहेछ। सबै खोलेर हेरी, चामल धेरै नै रहेछ। साउनीले दिए कि भन्थ्यो, माया पनि गर्थे भन्थ्यो, डेयरीमा राखी, अरू सबै डकियामा राखी। साँझ जमक्कै पर्यो, चुलुवामा सङ्गुरको मासु र कुखुराको भाले लिएर आइपुग्यो। चुलुवाले उति फुर्ती फार्ती देखाउन सकेको थिएन, हुन त ऊ शान्त स्वभावको मान्छे, कहिले चुलबुलाएको आत्तिएको चिच्च्याएको रिसाएको देखेकी थिएन मन्तुर्नीले। दुई महिनापछि स्वास्नी भेट्दा देखा पर्ने मादकता पनि देखिएको थिएन, ऊ शान्त देखिएको थियो मन्तुर्नीको आँखामा। ढिक्री रोटी खुर्सानीको अचार काठा र सुँगुरको मासु चुलुवाको अगाडि राखिदिए। चुलुवाले आङ तान्यो, आङ तान्दा उसको मुख मन्तुर्नीसँग जोडियो, हाँसी हाँस्दा थोरै चौरी परी, अझ धेरै चौरी पऱ्यो चुलुवा। त्यो चौरी दुःखको र गरिबीको चौरी हो, बुढ्यौलीको होइन। अनुभूति गरेर चुलुवाले एक बट्टुको जाँड पिसकेर अर्को बट्टुको थप्यो। सुत्ने बेलामा पनि मन्तुर्नीले सिक्री र झुम्का फुकालिन, बिर्से जस्तो गर्न खोजी, तर रहर नपुगेको भाव अनुहारमा देखिन्थ्यो। ओछ्यानमा पल्टेको चुलुवा थकित भए पनि आसक्त देखियो। मन्तुर्नीले तोरीको तेल तताई, मनतातो तेलले चुलुवाको सर्वाङ्ग मालिस गरिदिए। चुलुवाको शरीरमा जाँड पनि नसा नसामा पुगिसकेको रहेछ मन्तुर्नीले थाहा पाई। उसको थकाइ उत्तेजनामा रूपान्तरित भयो, तर कुन्नी किन हो, चुलुवा समागम अघि नै स्खलित भइहाल्यो। मध्यरात भइसकेको थिएन, मन्तुर्नी जागराम सुतेकी थिए। लुला हातहरूले अँध्यारोमा मन्तुर्नीलाई छाम्दै उसका हातहरू तन्द्रामा लट्ठिन थाले। ऊ तुरुन्तै निदाइहाल्थ्यो। सोची चुल्हा दुई महिनादेखि थाकेको छ, तर मन्तुर्नीको आँखामा निद्राको लेससम्म पनि थिएन। दुर्गिक बाबा निदैलो बोलेन, फेरि सोधी घचघचाएर तन्द्रामा भन्यो, नै निदाइलो हुँ, निदाएको छैन, कहाँ करेटे नै बटुवाइन हो, किन त बोल्दैनौ, तै बटुवान सुन टु, त बोल्न सुन्छु, तू निद जैव, तिमी निदाउँछौ, नै निदेम का निदाउन्न ल कहाँ करे नै खिटकोर ठुटे किन त चल्दैनौ तैँ खिटकोर न त चल न थकाइल बटो न थाकेका छौ होइन भनी मन्थुनीले चुल्हा फेरि तन्द्रामा पर्यो उसको जिउ बिस्तारै सुमसुमाई आनन्द मानेर चुल्हा निद्रामा डुब्यो स्पर्श दुख्नुको कति ठूलो औषधि अनुभव गरेर झनलट्ठ निदायो रात छिप्पियो निदाउन खोजी सकिन बेला बेलामा तन्द्रामा परे जस्तो भयो र उसलाई निदाए झैँ गरौँ लाग्यो सकिन शरीरमा रगतको बाढी आइरहे झैँ बहिरहेको थियो आफ्नै शरीर न्यानोभन्दा बढी पोल्ने भएर आउँदो रहेछ कहिलेकाहीँ आभास गरी पुष मशान्तको रात बाहिर चिसो थियो उभित्र तातो लोग्नेको निद्रा खोल्ने क्षणको प्रतीक्षा गरिरही चलमलायो बिउजेको हो कि जस्तो ठानेर सुस्तरी बोली दुर्गिक बाबा सङ्गिनी सुई लगाउन छोडिदिए बिउजेको रहेनछ सुनेको भए उठ्थ्यो होला निदाएको कानले मात्र सुन्यो निदाउने प्रयत्नमा निदाइरहेकी थिइन आँखा चिम्लेर निर्वस्त्र उच्चुलुवासँग टाँसी पुसको अन्तिम चिसोले उसलाई छोएको थिएन ऊ फेरि उत्तानो परेर सुती तन्द्रामा परे जस्तो भयो आँखा चिम्ली यस्तैमा एउटा हात बिस्तारै उसको छाती गला र अनुहारतिर सलबलाउन थाल्यो उसलाई त्यो सलबलाहट चुलुवाको अघि पछिको भन्दा फरक स्वादको लाग्यो त्यही भएर त्यही फरक स्वाद नै उसलाई मन पर्यो दुई महिनापछि मानौ चुलुवाले अर्कै स्वाद लिएर फर्क्यो कस्तो चिसो संवेदनाहित हात भएको हात सिरक बाहिर परेर होला सोचेर चुपचाप प्रतिक्रियाविहीन त्यो एक हाते स्पर्शको गतिलाई उत्सुक हुँदै आँखा चिम्लेरै तन्द्रामा उत्तानो परेर चुपचाप अनुभूत गरिरही आँखा चिम्लेर लिइने स्पर्श सुखको आनन्दमा उमुग्ध भइरही तन्द्रामा लोलाएका उसका आँखा चनलट्ट परे जस्ता भई सोची बल्ल यो मान्छेको थकाइ मेटिएछ क्रमशः हात चिसो पनि होइन तातो पनि होइन औसत तातो हुँदै गयो ऊ आफू प्रतिक्रिया रहित भएर लोग्नेको स्पर्शको क्रिया जान्न खोजिरहे अघि पछि भन्दा लोग्नेका हात धेरै धर्मराय चाहिँ लाग्यो चरम उत्कण्ठामा लसिएर ती हातहरू शरीरका प्रत्येक अङ्ग अङ्गमा निर्धक्क पुगुन् भनेर ऊ चुपचाप पल्टिरहे तर त्यो हात निर्धक्क देखिएन कुनै प्रेमीले आफ्नै प्रेमिकालाई दुनियाँको आँखा छल्दै लुकेर गरेको पहिलो चोरी स्पर्श जस्तो गति लिन नसकेर धर्मराउँदै आत्तिँदै रुमल्लिरहेको स्पर्श मनमनै सोची एक दुई मिनट सलबलाएर छाती गलाएर अनुहारबाट त्यो हात मानौ कोल्टे परेर निधाएछ कि त्यसपछि फेरि फर्केर आएन आउँदै आएन तैपनि अझै उसले आँखा खोलिन ती हातका स्पर्शहरूलाई कुरिरही फेरि नआउँदा उसलाई हातछेउ गर्न लाग्दा कुनै कारणवश बीचमै रोकिएको सम्झना भयो लामो समयसम्म हातहरू फेरि उसको स्पर्श चुम्न नफर्किएपछि मन्तुनीले आँखा खोली बिस्तारै अँध्यारोमा झ्यालबाट आएको मधुरो उज्यालोमा ठम्ब्याई चुलुवा निदाइरहेको थियो सपना देखिरहेको थियो मानव सपना पनि माथेको होइन निदाए चाहिँ देखिरहेको थियो लोग्नेको हात हेरी हातहरू पनि निदाइरहेका थिए बिस्तारै छोए हातहरू चिसा थिएनन् अघिको जस्तो ताता थिए बल्ल तात्न थालेछन् हातहरू सोची अघि किन जागे त यी हातहरू एक्कासी यो मान्छेको निद्रामै बोल्ने हिँड्ने त बानी छ अनि किन नजागोस् त हात यो मान्छे निद्रामै जाग्न पनि के बेर सोचेर आँसी एक्लै मुस्कुराई मुस्कुराएर मात्र चित्त बुझेन उठेर सुरहीको पानी पिए मन होइन पेट चिसो भयो निधाइरहेका चुलुवालाई धेरै बेरसम्म हेरिरही आफूभित्रको ज्वालालाई निभाउन निधाइरहेको लोग्नेको अनुहार टोकेर उठाउने मन भयो हातहरू लोग्नेको अनुहार नजिकै पुगेर बतासले झैँ पो स्पर्श गर्न लागे बतासको स्पर्श क्षणभरमा फूलको स्पर्श जस्तो हुन पुग्यो यही फूलको स्पर्शले बिस्तारै सुमसुमाई अनुहार र शरीर भरि दुई महिनासम्म घाम पानी हुरी बतास जाडो गर्मी केही नभनेर काम गरेको मेरो लागि त हो यो सबै उसको निद्रा थकाइको निद्रा हो प्रेम खुसी र सन्तुष्टिको निद्रा हो यो थकाइ प्रेमको थकाइ हो यही आभासले पग्ले निधाइरहेको त्यो अनुहार झन माया लाग्दो देखियो त्यो अनुहारप्रति यति माया कहिल्यै पलाएको थिएन जस्तो भयो निधाउँदाको अनुहारमा सबै नराम्रा स्वभावहरू पनि निधाउँदा रहेछन् निर्दोष बालक जस्तै देखियो मन तोर्नीको हेराई चुलुवाको जिउमा बिस्तारै विद्युत प्रवाह भएको थियो मन्तुर्नीको स्पर्शले, तर करेन्ट लागे जसरी होइन, काउकुती लागे जसरी पनि होइन, घाम उदाए जसरी बिस्तारै आँखा खोल्यो र चलमलायो। सोधी, निद पुगल दुर्गिक बाबा? ऊ हाँस्यो, निद्राइलो हाँस्यो। मन्तुर्नीले हेरिरही, केही बोलेन, सबै कुरा हाँसोबाटै भन्न खोज्यो। व्यङ्ग्य गरी, उज्यालो भएकै छैन किन उठेको यति चाँडै? म निदाएकै थिइनँ, सबै थाहा पाएको थिएँ। मन्तुर्नीले ओठ लेफ्राई, अबको पटक हाम्रो छोरा जन्मन्छ रे, ज्योतिषले भनेको। मन्तुर्नीले यसो भन्दा निस्केको तातो सासले चुलुवाको पुरै अनुहार ढाक्यो, त्यसपछि एउटा लहर उठ्यो र शान्त भयो। त्यसपछि कुखुराको भाले बासेको सुनियो, उज्यालो भएछ तर मन्तुर्नी उठिन, चुल्हा पनि उठेन। झ्यालबाट बाहिर अँध्यारै देखिएको थियो, टम्म कुहिरो लागेको चिसो बतास चलेको। झ्यालबाट देखियो हल्का बतासले फूलबाट पातबाट शीतका थोपाहरू खसाएको सुस्तरी। कुखुराका भालेहरू पनि उज्यालो नहुँदै बाँच्छन्, जाडो महिनामा ढिलो उज्यालो हुन्छ। दुवैले एक्कासी जाडोको अनुभव गरे, बिहान अबेर उठे। जाडो महिनाको अबेर भनेको गर्मी महिनाको सबेरै भन्दा पनि बढी हुँदो रहेछ। माघे सङ्क्रान्तिको बिहान चिसो थियो वातावरण। चुलुवा अल्छी मानेर उठ्यो र भन्यो, मन्तुर्नी म मागी नुहाउन जान्छु राप्ती, त घरैमा नुहाएस, खानेकुरा तयार गरेस्, ढिक्री रोटी काठा र सुँगुरको मासु, बकरीमा जाँड कस्तो छ छानेस, सुन दिदी बहिनीलाई निसराउ पनि तयार गरेस्। मन्तुर्नीले आफ्नो काम भ्याइ नभई देखी, कुहिरो थियो त्यसैले धारामा नुहाएको कसैले देख्दैन, नजिकै आए मात्र देख्छ, नजिक आइन्जेल छोप्ने समय हुन्छ। स्वतन्त्र भएर कुहिरोको पर्खालभित्र धारामा नुहाउन लागि, जमिनभित्रको ट्युबवेलको तातो पानी चुलुवाको स्पर्श जस्तै न्यानो लाग्यो उसलाई। पहिले पहिले माटोले नुहाउँथे, पछि पिनाले, अझ पछि साबुनले। यसपटक सहरबाट चुलुवाले स्याम्पू किनेर ल्याएको रहेछ, पहिलोपटक स्याम्पूले नुहाउँदै थिए। स्याम्पूको बास्नाले लट्ठ भएकी थिए। टाउको नुहाउँदा नुहाउँदै कान्ति राहत गयो, थाहा भयो झुम्का त फुकाल्नै बिर्सिएछ। बेसुद्धि बिस्तारै हात गलामा गयो, त्यसपछि झसङ्ग भई एक्कासी आत्ती सिक्री थिएन, सिक्री हरायो, होइन हराउने त ठाउँ नै थिएन। ओछ्यानदेखि तारोसम्म बाहेक कतै गएको थिएन। आत्तिएर जिउको मैलो नमिची हतार हतार साबुनको फिँच पखालेर लुगा फेरि। दारो वरिपरि खोजी देखिन, दारोदेखि आँगन पिँढी मजेरी ओछ्यानसम्म जहाँसुकै खोजी देखिन। उसको होस बास उडे जस्तो भयो तर उडेन। ओछ्यानमा तन्ना टकटकाएर सिरानी उठाएर खाटमुनि दायाँ बायाँ सबैतिर हेरी देखिन। बान्छादेखि जुठेल्नासम्म खोजी देखिन, मन थाम्नै सकिन। साथीहरू ऋषिया भगिया बुद्धनीलाई भनी भन्दा भन्दै आँगनमा केही मान्छेहरू जम्मा भए। जिसमिसिमे राप्ती नुहाएर फर्कनेहरू पनि मन्तुर्नेकै आँगनमा के रहेछ भनेर रोकिए। बडगर पनि नुहाएर त्यही बाटो हुँदै त्यहीँ आइपुगे। रोकिए के रहेछ भनेर विभिन्न कुरा निस्के, कसरी हरायो सोधपुछ हुन थाल्यो। मन्तुर्नी त्यसै त्यसै पहेँलिए। लोग्नेले पसिना बेचेर जिन्दगीभरको मिहिनेतले ल्याइदिएको सिक्री, त्यो पनि सुनको उसले एकै रातमा हराइदिए। कल्पना गर्दै ऊ सुन झैँ पहेँली, एउटा गरिबको लागि कम्तीमा एक तोला त थियो होला। त्यति मोटो सिक्री हराउन सानो क्षति होइन, लोग्नेलाई के जवाफ दिने? एकैछिनमा चुलुवा आएपछि कसरी कुन मुखले सिक्री हरायो भन्ने सोचेर आँखाभरि आँसु पार्न लागि। छिमेकीहरूले प्रश्न गर्न लागे,
तुम्हारी सर के कसम जिंदगी सतानी है, आ तुम्हारे सर की कसम जिंदगी सतानी है।
लगा राखेको सिक्री कसरी हरायो ऊ केही बोलिन। कहीँ खसेको थाहा छ उसले टाउको हल्लाए, खसेको थाहा पाएको भए हराउँथ्यो त, बुद्धनीले मन्तुर्नीको तर्फबाट उत्तर दियो। गहना पनि राति शुद्ध लगाउने हो त, सुत्ने बेलामा गहना त फुकालेर सुत्नुपर्छ, आइमेहरूलाई गहना भनेपछि मर्दाखेरि पनि लगाएरै मर्नुपर्छ। बडगर कड्के, गलाको सिक्री थाहै नपाए पनि कसरी हराउन सक्छ, ठाउँ बिर्सेर होला, के तिमीले सिक्री हराएको केही पत्तै पाएनौ त? बडगरले किरकार गरे। उसले सिक्रिय रायको चिन्तै चिन्ताको माझबाट रातिको त्यही हातको एक्कासी सम्झना भयो, जुन हात चुलुवाको नभए अरू कसैको त होइन। त्यो हात चुलुवाको जस्तो पनि थिएन, पक्कै पनि सबैको सामु भने केही उपाय निस्किन्छ कि ठानेर अनायासै निर्दोष बालिकाले झैँ कामेको स्वरमा बोली, राति एउटा हात सलबलाएको थियो छाती घाँटी र अनुहारतिर, अनि त्यति बेला कराउनु पर्दैन त, सँगै चुलुवा पनि त हुँदो। बडगर झन् कड्किए, झन् बालिका झैँ भएर बोली, मैटे दुर्गी बाबा कहिके, मैले त दुर्गीको बाबा भनेर सबैजना हाँसेर हाँस्दै दोहोऱ्याएर कतिले मैटे दुर्गी बाबा कहिके। त्यसपछि एउटा आवाज आयो, या उसको अन्तर्मनको आवाज हो स्पष्ट गर्न सकिन, तर सुनि आफ्नो लोग्नेरहरू पनि छुट्याउन नसक्ने भइसकेछ मन्तुनी त। सबै हाँसे, हाँसिरहे, बडगर पनि हाँसे, धनीराम र कलुवा सबैभन्दा बढी हाँसे, आइमेहरू पनि मजेत्रोले मुख छोपेर हाँसो खप्न नसकेर हाँसे, मात्र ऊ हाँस्न सकिन। आफ्नो पीडामा मनोरञ्जित थियो, त्यो भिडमा रुन पनि सकिन, उसलाई ग्लानी भयो, पीडाभन्दा धेरै लाज लाग्यो, भन्न नहुने कुरा भनिएछ भन्ने भयो, लाज र बेइज्जत हुने कुरा भनेछु भन्ने अनुभूति भयो। पानी पर्न नसकेको, चट्याङ पार्न नसकेको कालो बादल उसको अनुहारमा मडारियो। मान्छेहरूको माझमा सिक्रिय राय भनेर उभिरहन सकिन, अनुहार कालो निलो भयो, कसैको अनुहार हेर्न सकिन। आत्तिएर भने, भइगो ठाउँ बिर्सेको रहेछु, म फेरि खोज्छु भित्र, तपाईँहरू जानुहोस्। आफै पानी पार्न नसकेको कालो बादल हुरीको बेगसँगै डाँडा पारी क्षितिजमा हराए चाहिँ भित्रपछि, डोका थोरी र मानव भित्रै हराए, बाहिर निस्कँदै निस्किन। मान्छेहरू मैटे दुर्गिक बाबा कहिएके दोहोऱ्याउँदै एक आपसमा हाँस्दै गए।
मुझे तो मार दिया हाय बेवफाई ने,
केही समयपछि चुलुवा आयो, डोका लागिराखेकै थियो, डक्टकायो, खोलिन, बोलायो, फेरि बोलायो, फेरि डोकाको डक्टकायो। धेरै बेरपछि डोका खोली मन्तुनीले, लोग्नेले सोध्यो, किन रोएकी? बोलिन, केही पनि बोलिन, भन्न म तेरो लोग्ने होइन, रातभरिको खुसी कहाँ गयो तेरो? लोग्नेले धेरै पटक सोध्यो र सम्झायो, मात्र भनी महिषी बरबर गल्ती हुइल, भन्न त मन्तुर्नी आफ्नो लोग्नेलाई, तैँले जति ठुलो भूल गरेकी भए पनि म माफ दिन्छु। अझै बोलिन मन्तुर्नी, धेरै कर गरेपछि बोली, सिक्री हरायो, कहाँ? यहाँ भन्ने थाहा पाएको भए हराउँथ्यो त। उसले सबै कुरा बताए, चुलुवा पटक्कै विचलित भएन, मानौ केही भएकै छैन, सिक्री उसँगै छ। उसले उस्तै अविचलित शान्त आवाजमा बोल्यो, लाटी यति सानो कुरामा पनि यसरी ठरुवा मरे जे रुनुपर्छ त? म मरेको छु र, तिम्रो जीवनभरको कमाइ मर्यो, होइन लाठी त्यो त एक दिनको कमाइ हो। अँ, एक दिनमा कसरी कमाइन्छ? चोरे त हो नि, सुनको त जलप मात्र हो, त्यो सिक्री नक्कली थियो, म अर्को एक दिनको कमाइले फेरि किनेर ल्याइदिउँला, हामी जस्तो गरिबले सुनको कहाँ किन्न सक्छौँ र? उसलाई झन् लज्जा र ग्लानी एकैचोटि भयो, आँसु पुछी, आफ्नो चुलुवाप्रति रिस, घृणा, माया र सिक्री हराएकोमा ग्लानी, पश्चाताप र पीडा मिसिएको अनुहार भयो मन्तुर्नीको। त्यही अनुहारले लोग्नेतिर हेरेर रुन्चे आँसु हाँसी। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको आख्यान अर्थात् कथाको शीर्षक थियो खुसीको पीडा। यसलाई अमर न्यौपानेको पानीको घाम संग्रहबाट हामीले लिएका हौं। आजको श्रुति सम्वेकमा हामीले यही एउटा आख्यानलाई प्रस्तुत गर्यौं। यसको विधाको नाम लेखकले आख्यान दिनुभएको हुनाले हामीले यसलाई आख्यान नै भनेर वाचन गर्यौं। खुसीको पीडा वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो रेडियो नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि shrutiआई श्रुति एट unn.com.np। हवस् त, अर्को दिनसम्मका लागि श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।
साची साची राख चाहे झरोस वीरानी मां निशानी भई फूला संभाले
संग ले रा